أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. اللهم صل على محمد وآل محمد وعجل فرجهم. الحمد لله قصه حضرت آدم علی نبینا و آلہ و علیہ السلام ہم والد ہو چکے ہیں. دوبارہ ایک ٹائم لائن کی نگاہ سے ہم دیکھ لیتے ہیں کہ اب تک کیا بات ہوئی ہے. سب سے پہلی بات یہ ہوئی کہ خداوند متعال نے ملائکہ کو خبر دی کہ بسم اللہ الرحمن الرحیم، انی جاعل فی الارض خلیفہ، کہ میں اس زمین میں خلیفہ بنانا چاہ رہا ہوں. البتہ یہ خلیفہ صرف زمین کے لیے نہیں ہوگا بلکہ تمام عوالم وجودی کے لیے ہوگا، جتنے بھی یونیورسز ہیں، عالم دنیا، برزخ اور آخرت، جبروت، ملکوت اور جتنے بھی یونیورسز اور عوالم ہیں، یہ خلیفہ تمام عوالم کے لیے ہوگا. اس کے بعد ملائکہ نے سوال کیا کہ کیا آپ ایسی مخلوق کو خلق کر رہے ہیں جو زمین پہ جا کے فساد اور خون ریزی اور سفک دماء جو ہے وہ برپا کرے گا؟ تو یہاں پر خدا نے جواب دیا کہ انی اعلم ما لا تعلمون، میں اس چیز کا علم رکھتا ہوں جو تم نہیں رکھتے ہو. صحیح ہے. اور پھر خداوند متعال نے، ہم پھر یہاں تک پہنچے تھے کہ خداوند متعال نے ملائکہ کو تشریح دی اور ان کے لیے وضاحت کیا، ڈیٹیل بتائی خدا نے کہ وہ کیا ہے، وہ کیا وجہ ہے کہ میں نے انسان کو خلق کیا ہے اور اس کے اندر میں نے کیا چیز رکھی ہے. ٹھیک ہے. اور ہم پھر پہنچے تھے کہاں پر؟ تعلیم اسماء پر. اور کہا تھا کہ خداوند متعال کا مقصد جو خلیفہ خدا کو، انسان کو بے عنوان خلیفہ بنانا ہے، وہ یہ کہ خدا چاہتا ہے کہ اس کے تمام اسماء، اسم اسماء، تمام اسماء جو ہیں وہ، جو کہ ان لمیٹڈ ہیں، لا محدود ہیں، تمام اسماء کو اس عالم میں متجلی کرنا چاہتا ہے، ظاہر کرنا چاہتا ہے، آشکارا کرنا چاہتا ہے. صحیح. تو یہ مقصد خلقت ہے. البتہ ممکن ہے آپ یہ پوچھیں کہ یہ تو انسان کو کریٹ کیے بغیر، انسان کو خلق کیے بغیر بھی خدا یہ کام کر سکتا تھا. اب یہ ایک الگ ٹاپک ہے، اس میں ہم نہیں جا سکتے کہ کیا وجہ ہے کہ انسان کو ہی خلق کر جو ہے وہ اپنے اسماء جو ہے خدا تمام عالم میں متجلی کرنا چاہتا ہے. بغیر انسان کو خلق کیے یہ کام نہیں ہو سکتا تھا. یہ سوال ویلڈ ہے، اس کا جواب لیکن فی الحال نہیں ہو پائے گا. یہ انسان شناسی کے ہائر لیولز کا ایک ٹاپک آ جاتا ہے. صحیح. تعلیم اسماء کی بات کی تھی اور یہ کہا تھا کہ علامہ طباطبائی نے جو المیزان کے اندر یہ بات فرمائی تھی کہ اسماء الہی زندہ مخلوقات ہیں، ذی شعور ہیں، شعور ہیں ان کے اندر، صاحب عقل ہیں، ٹھیک ہے، اور حقیقت زندہ ہیں. صحیح ہے. اور اب میں زیادہ اس ٹاپک میں ہم نہیں جا سکتے. آئی ایم شیور کہ آپ کو اس ٹاپک کے حوالے سے انٹرسٹ زیادہ ہوگا کہ اسماء کیا ہیں در حقیقت، یعنی چھ اس کا کیا مطلب ہے. اسماء جو ہیں وہ ایک زندہ حقیقت ہیں اور صاحب عقل ہیں، اور اس کا انسان سے کیا تعلق ہے. اب اس کے بارے میں ہم نہیں جا پائیں گے زیادہ ڈیٹیل میں، لیکن میں ایک بات صرف بتا دوں، وہ یہ کہ جتنے بھی اسماء الہی ہیں وہ مدبرات عالم ان کے ہاتھ میں ہیں. خدا نے اس عالم کی تمام تدبیریں اسماء کے سپرد کی ہیں. ٹھیک ہے. مثال کے طور پر ہم خود، آپ دیکھیں، ہم خود شاید نہیں جانتے، لیکن انہی اسماء کو ہم اپنے کام میں لاتے ہیں. ٹھیک ہے. مثال کے طور پر جب ہم کھانا کھاتے ہیں، کھانا کھانے کو عربک میں کیا کہتے ہیں؟ طعام. صحیح ہے. اور خداوند متعال کا ایک اسم ہے مطعم یا مطعم، इसका लफ्जी तर्जुमा यह है, ए खिलाने वाले, सही है, ए ताम देने वाले, ए गजा देने वाले। तो जब हम खाना खा रहे होते हैं तो यहां पर इसमें मुतए में खुदावंद मुताल इम्प्लीमेंट होता है, सही है। या मिसाल के तौर पर जब हमें रोजी मिल रही होती है, अब रोजी और रिस्क ये सिर्फ फाइनेंशियल नहीं है, हमारे जहनों में रिस्क जो है फौरन, जैसे रिस्क का लफ्ज आता है जहन में, फौरन पैसा और कैश और क्रेडिट कार्ड ये सब जहन में आता है, ठीक है। लेकिन रिस्क फकत ये नहीं है, रिस्क बहुत सारी चीजों को शामिल है। खुद इंसान जब इल्म हासिल करता है इसको रिस्क कहते हैं, इंसान की मुख्तलिफ चीजों में उसकी मदद होती है ये भी रिस्क खुदाबंदी है, ठीक है। इंसान को खुदा लंबी उम्र देता है, फॉर एग्जाम्पल अगर खुदा ने उसकी तकदीर में ये लिखा है कि इस इंसान की उम्र 50 साल होगी और उसके बाद उसकी मौत हो जाएगी, मुमकिन है इंसान कुछ आमाले सालेहा अंजाम दे जिसके नतीजे में इंसान की उम्र में इजाफा हो, 50 से 60 साल हो जाए, तो ये 10 साल इजाफी क्या होगा, ये रिस्क कहलाएगा इंसान का। तो रिस्क मुख्तलिफ उसकी तकसीमें हैं और कैटेगरीज हैं, ठीक है। अब ये जो खुदावंद मुताल का इस्म है या राज़िक, सही है, इसके दो पहलू हैं, हर इस्म के दो पहलू हैं। एक ये कि ये लफ्ज है या राज़िक, मैं अपनी जबान से अदा कर रहा हूं, और एक इस राज़िक होने की हकीकत है। यही राज़िक होना, ये इस्म खुदावंद मुताल, ये आप इसको समझिए, ये एक पूरा निजाम है। खुदा ने तमाम आलम को, इस पूरे आलम को रिस्क पहुंचाने का जो निजाम जिसको सुपुर्द किया है वो इसमें राजिक को सुपुर्द किया है। इस इसमें राजिक का काम है कि तमाम आलम को जो है वो रिस्क फराहम करें, सही। मिसाल के तौर पर आप देखें हदीस में है कि अगर इंसान फजर के वक्त या नमाज सुबह के बाद तुलुए फजर से लेकर तुलुए शम्स तक, बैन तुलुएन इसको कहते हैं, दो तुलु, अगर इसके दरमियान इंसान सो जाए, बेदार ना हो, सही है, फौरन नमाज पढ़कर सो जाए, तो यहां पर खुदावंद मुताल और अहादीस में मौजूद है कि ये वो टाइम पीरियड है जिसमें रिस्क तकसीम किया जाता है, ये वो टाइम पीरियड है जहां पर इसमें राजिक अपने रिस्क को पहुंचाने के लिए, इंसानों के रिस्क को पहुंचाने के लिए उसका एक टाइम ये है। अगर मैं और आप इस टाइम पीरियड में सो गए तो हमें वो रिस्क नहीं मिलेगा जो हमारे लिए मुअय्यन किया गया था, सही। तो आप देखें, ये एक छोटी सी मैंने आपको एक नमूना बताया, सैंपल नमूना बताया कि किस तरह एक इसम उसके मुख्तलिफ कारकर्द हैं, उसके मुख्तलिफ काम हैं, सही है वो। और इसी तरह दीगर अस्मा है, जैसे मैंने मुतइन की मिसाल दी, और या समीअ मसलन, सही है, या मुजीब, ठीक है। मसलन आप देखें, आप अगर कोई दुआ मांगते हैं किसी मुश्किल में, खुदा ना खास्ता अगर इंसान गिरफ्तार हो जाए, और जब वो खुदा से सही तमाम कंडीशन समेत दुआ मांगता है, और आप देखें अगर उसकी दुआ 2 दिन बाद कबूल हो जाती है या 1 दिन बाद कबूल हो जाती है, तो यहां पर इसमें मुजीब ने अपना काम किया है, सही है। तो ये बिलाखिर एक इम्पॉर्टेंट टॉपिक है, और हमें मालूम होना चाहिए कि अस्माए हुस्ना व अस्माए इलाही जो है वो किस तरह इस आलम में अपना काम कर रहे हैं, ताकि हम इन अस्मा को दुरुस्त जो है वो इस्तेमाल करें, अपनी जबान पर लाएं, इनकी हकीकत के करीब पहुंचने की कोशिश करें, इनसे अपना कनेक्शन बरपा करें, यानी क्रिएट करें अपने कनेक्शन को, और बिलाखिर उस हिदायत के रास्ते पे दुरुस्त अंदाज में चल सकें। बस अस्मा जिंदा हकीकत, फ़ाल हकीकत और साहिब अकल है। अच्छा, अब यहां पर मलाइका ने कहा कि अब ये सब हो गया, ठीक है, तालीम अस्मा। अब देखें यहाँ पर सूरह बकरा की जो आयात तरतीब से हम इसको ले चल रहे हैं, ठीक है, और मैं आपके सामने सूरह बकरा की जो आयत है हमने सूरह बकरा की आयत नंबर 30 से शुरू किया, क्योंकि इसी आयत से ये माजरा खिलकत आदम शुरू होता है। ठीक है, अब खुदा ने कहा, अब ये कहा जो कि इन्नी आलमु मा ला तालमून, इसके बाद खुदावंद मुताल ने फरमाया कि अम्बेऊनी, मलाइका से कहा कि अम्बेऊनी, मुझे खबर दो इन असमा की। सही है, अगर तुम इन असमा को जानते हो तो बताओ मुझे। ठीक है, तो यहां पर मलाइका ने कहा कि सुबहानका ला इल्म लना इल्ला मा अल्लमतना इन्नका अंतल अलीमुल हकीम। देखिए मलाइका का अदब कितना खूबसूरत है, किस कदर अदब के साथ खुदावंद मुताल को जवाब दे रहे हैं। सुबहानका ला इल्म लना, हमें इल्म नहीं है खुदाया, हमें इल्म नहीं है, इल्ला मा अल्लमतना, मगर वो जो तूने हमें सिखाया है, जो तूने हमें तालीम दी है, उसके अलावा हमें और कोई इल्म नहीं है। फिर आप देखें क्या फरमाया मलाइका ने, इन्नका अंतल अलीम उल हकीम। बहुत इंपॉर्टेंट है ये, बहुत इंपॉर्टेंट लाइन है ये। देखें मलाइका क्या फरमाना है, ए खुदाया इन्नका, देखें बहुत ताकीद के साथ ये जुमला मलाइका ने फरमाया, इन्नका अंता खुदाया बेशक तू, फिर कहा अंता अलीम उल हकीम, अल अलीम उल हकीम, यानी खुदाया अलीम उल हकीम फकत और फकत तू है। सही है, इन्नका अंता क्यों आया, ये फकत का लफ्ज पहुंचाने के लिए, इस फकत की हकीकत, सिर्फ तू है जो अलीम और हकीम है खुदावंदा। ठीक है, यानी यहां पर मलाइका ने अपनी आजिजी का इजहार किया है। सही है कि हम आजिज हैं, सही है, हम हमारी वो फहम नहीं है, हमारा वो इदराक नहीं है कि हम इस चीज को समझ सकें, जो तूने सिखाया बस वो हम जानते हैं, दैट्स इट। अब यहां पर खुदावंद मुताल ने हजरत आदम अलैहिस्सलाम को, अब आप टाइम लाइन, अब वो आप मेरे साथ इन इवेंट्स के साथ साथ आए चलते आए, अब आई होप आपके पास कुरान हो, चाहे मोबाइल पे हो, चाहे वो पॉकेट कुरान हो, वॉट एवर, आप कोशिश करें आपके पास कुरान हो, ताकि एक टाइम लाइन के साथ हम चलें, इन आयात के साथ तरतीब के साथ चल पाए। खुदावंद मुताल ने हजरत आदम अलैहिस्सलाम को अब यहां पर हुक्म दिया कि या आदम अम्बिहुम बेअस्माइहिम। अच्छा, एक रिवायत के अंदर है कि अब ये असमा क्या है। सही है, ये काश मैं पहले बोलता था, लेकिन अब मुझे दोबारा अब जहन में आ गई ये बात, तो मैं आपको बताता चलूं कि इससे पहले कि हम इस आयत को कंटिन्यू करें, रिवायत के अंदर है कि ये असमा दर हकीकत अम्बिया अलैहिस्सलाम और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम और अइम्मा हुदा यानी अहलुल बैत अलैहिस्सलाम के तमाम अस्मा थे, इनके तमाम नाम थे और इनकी तमाम हकीकत थी, जो खुदावन्ने मुताल ने अस्मा की तालीम दी है हजरत आदम को। ये अस्मा क्या थे, अंबिया और अहलुल बैत अलैहिस्सलाम की हकीकत, उनकी मारिफत, तमाम यानी तमाम लेवल्स ऑफ मारिफत समेत खुदावन ने ये तालीम दी हजरत आदम अलैहिस्सलाम को। अब ये एक रिवायत में दो तीन जगह मैंने ये रिवायत के अंदर देखा, ये बहस तलब है, ये काबिले सोहबत है, इसके ऊपर बात करना जरूरी। अब मैंने ये रिवायत कह दी आपके सामने, आप इसको फौरन वो मत लें कि अच्छा ये तो ऐसा है, नहीं, इसके ऊपर डिस्कशन की जरूरत है। क्या मतलब, सही है, इसका क्या मतलब है कि अस्मा यानी अहलुल बैत, अस्मा यानी अम्बिया अलैहिस्सलाम की हकीकत, सही है, और दूसरी तरफ से अस्मा का काम यह है कि तमाम आलम को तदबीर करते हैं, यानी आया अहलुल बैत अलैहिस्सलाम पूरे आलम को तदबीर करते हैं, आया तमाम प्लानिंग अहलुल बैत के हाथ में है, यानी ये तमाम सवालत उठते हैं इंसान के पास। ठीक है, इंशाल्लाह अगर हमारे अंदर तलब मौजूद हो, आपके अंदर तलब मौजूद हो, तो इंशाल्लाह हतमत खुदावंद मुताल इस तलब की इजाबत भी करेगा, और उम्मीद है कि आप, मैं आपको रिकमेंड करूंगा कि आप तफसीरुल मीज़ान, उसके तर्जुमे हो चुके हैं, इंग्लिश में भी मौजूद है, उर्दू में भी मौजूद है, और आजकल टेक्नोलॉजी के ज़माने, आई एम श्योर कि नेट पे भी होना चाहिए। सही है, आप इसको कोशिश करें, इसको हासिल करें और मुतालिया करने की कोशिश करें। खुदा ने हज़रत आदम अलैहिस्सलाम को अब सूरह बकरा आयत नंबर 33 में आदम अलैहिस्सलाम को हुक्म फरमा दिया कि या आदम अम्बिहुम बे अस्माइहिम, ए आदम मलाइका को खबर दो इन असमा के बारे में। सही है। अब आदम अलैहिस्सलाम के पास इन तमाम अस्मा की हकीकत मौजूद है उनके वजूद के अंदर तालीम के जरिए, और तमाम अवाले में वजूद भी आदम के पास मौजूद है। सही है। आदम अगर जमीन के लिए बनाए गए हैं, इसका मतलब ये नहीं कि आदम को फकत जमीन का इल्म है, आलम जमीन का नहीं, आदम अलैहिस्सलाम को तमाम अवाले में वजूदी का इल्म है, तमाम अवाले में वजूदी आदम अलैहिस्सलाम के हमरा है, साथ है। अब इन अवाले में वजूदी के साथ खुदावंद मुताल कह रहा है कि या आदम अंबिहुम बिअस्माइहिम, मलाइका को अस्मा की खबर दो, नहीं कहा आदम को कि तुम तालीम दो अस्मा की, बल्कि क्या कहा, खबर दो। खूब अच्छा। जब आदम अलैहिस्सलाम ने खबर दी अस्मा की, तो खुदा वंद मुताल ने अब मलाइका को दोबारा ये बात कही। सही है। अलम अकुल लकुम इन्नी अलमु गैब समावाती वल अर्ज। सही है। जब मलाइका को आदम ने खबर दे दी, तो खुदा ने क्या कहा, क्या मैंने तुम्हें नहीं कहा था कि मेरे पास गैब समावात वल अर्ज का इल्म है, कि नॉलेज है। अब जो मुफस्सरीन जो इस गैब की तफसीर करता है कि यहां पर गैब समावात वल अर्ज से मुराद वही असमा है। सही है। तो ये खुदावंद मुताल ने मलाइकों को कहा, और फिर खुदावंद मुताल ने अब ये जुमला फरमाया, देखें, वा आलमू, मैं जानता हूं, मा तुबदूना व मा कुंतुम तक्तुमून। सही है। खुदावंद मुताल ने ये कहा कि मैं हर वो चीज जानता हूं, मा तुबदूना, जो तुम आश्कार करते हो, व मा कुंतुम तक्तुमून, और जो तुम पिनहान करते हो। बहुत इंपॉर्टेंट है ये, इट्स वेरी इंपॉर्टेंट। खुदा हर चीज को जानता है। हम ये समझते हैं कि खुदा शायद बास चीजों को नहीं जानता है। मैं नहीं कह रहा कि हम नहीं समझते, मेरा मतलब यह है कि हम जब अपने आमाल में मशगूल होते हैं, वेन वी आर बिजी इन आर एक्टिविटीज, तो हमारा सब कॉन्शियस हमें यूं कहता है कि शायद खुदा को नहीं मालूम होगा, यानी खुदा को प्रॉब्लम नहीं है। सही है। अगर मैं अपना टाइम जाया कर रहा हूँ, खुदा ना खासा किसी गुनाह में मशगूल हूँ, किसी की गीबत कर रहा हूँ, तो उस वक्त जो है मेरा सबकॉन्शियस ये कहेगा, यार कोई प्रॉब्लम नहीं है, यार मसला नहीं है, ठीक है। लेकिन खुदा क्या कह रहा है, देखिए ये बहुत इंपॉर्टेंट, इसके ऊपर अभी हम डिस्कस करेंगे दोबारा। वह आलम उमा तुबदूना व मा कुंतुम तक्तुमून, तमाम आश्कारा चीजें जो ओपन है, नजर आने वाली हैं, और तमाम पिनहान चीजें, ये सब खुदा को मालूम है। क्या मतलब पिनहान चीजें, क्या मतलब छुपी हुई चीजें, क्या मतलब हिडन चीजें? इसका मतलब ये है कि खुदावंद मुताल देखें, हर वजूद, जो भी वजूद है, उसके मुख्तलिफ मुख्तलिफ लेयर्स हैं। मसलन आप और मैं इंसान हैं, हम इंसान की बात करते हैं, बाकी मौजूदात को छोड़ दें, इंसान के मुख्तलिफ लेयर्स हैं, मुख्तलिफ सतू हैं। लेयर्स को उर्दू में कहते हैं सतह। सही है। सीन पहा, सतह की जमा सुतूह। सही है। इसको इंग्लिश में कहें लेयर एंड लेयर्स। सही है। इंसान के रूह के और स्पिरिचुअलिटी के और उसके जो आमाल अंजाम देने का जो रूट है, जो सोर्स है, उसके मुख्तलिफ लेयर्स हैं। सही है। हम कहते हैं ना कि फला शख्स ने बहुत ही इखलास के साथ अमल अंजाम दिया है, बहुत ही खुलूस के साथ इसने चैरिटी दी है, बहुत खुलूस के साथ इसने कोरोना वायरस के पेशेंट्स की मदद की है, ठीक है। अब ये क्या है, खुलूस के साथ, इखलास के साथ, यानी जिस सोर्स से ये अमल अंजाम पाया है वो कोई लेयर है, उस लेयर के अंदर ये इखलास मौजूद है। सही है। अब एक लेयर नहीं है इंसान का, मुख्तलिफ लेयर्स हैं। खुदावंद मुताल इंसान के तमाम छुपे हुए लेयर से आगाह है। खुदा जानता है कि ये अमल जो इंसान का है, ये किस लेयर से निकला है, ये किस सतह से निकला है, ये बहुत इंपॉर्टेंट है ये। अब इबलीस की हम मिसाल देखें। सही है। अब ये अलबत्ता मुफस्सरीन ये भी कहते हैं कि ये जो कहा है खुदावंद मुताल ने, कहा वा आलमुआ तुबदूना व मा कुंतुम तक्तुमून, ये आयत इबलीस की तरफ भी इशारा है। सही है, क्योंकि इबलीस जो है वो मलाइका के दरमियान था, और उसने जो है वो उसका जो कुफर था, उसका जो अंदरूनी कुफर था वो आशकार नहीं था। जब खुदावंद मुताल ने मलाइका को सजदे का हुक्म दिया कि तुम आदम के सामने सजदा करो, वहां पर जब शैतान ने इनकार किया तो वो जो अंदरूनी लेयर्स थे वो आशकार हो गए, वो आशकार हो गए। सही, तो इसी वजह से ये आयत मुफस्सिरीन कहते हैं इबलीस की तरफ भी इशारा है कि मैं सब कुछ जानता हूं जो कुछ तुमने अपने अंदर पिनहान रखा हुआ है। सही है। अब यहां पर एक बात यह है कि इंपॉर्टेंट है, देखें इसको गौर से सुने। अब ये एक बुजुर्ग और बल्कि बाज उलमा का कौल है, असातीद अखलाक जो अखलाक के जो दर्स देते हैं वो ये फरमाते हैं कि इंसान, देखें बहुत शॉकिंग बात है ये, इंसान कभी अपने उम के वजूद में, उम के यानी डीप, अपने उम के वजूद में मुतअफ्फिन होता है, बदबूदार होता है, लेकिन उसकी बू बाहर नहीं आती। दोबारा कहूं मैं कि इंसान कभी अपने उम के वजूद में मुतअफ्फिन होता है और उसका तअफ्फुन और उसकी बदबू बाहर नहीं आती। बॉडीली तअफ्फुन की बात नहीं हो रही है, यानी उसके जो आमाल का जो सोर्स है, लेयर्स हैं, और उसका जो नफ्स है, उसकी जो रूह है, जो भी आप फिलहाल कहें, उस हवाले से बात हो रही है कि वहां पर इंसान बदबूदार होता है। सही, मिसाल के तौर पर अब हदीस में है कि जहन्नम के अंदर वो शख्स जिसकी बदबू और तअफ्फुन सबसे ज्यादा होगा वो आलिम का होगा। कौन सा आलिम? जो आलिम बेअमल है, जो अपने इल्म पर अमल नहीं करता। लोगों को तो कहता है, तबलीग पे जाता है और लोगों को कहता है कि ये काम अच्छा है, इस काम को अंजाम दो, इस काम को अंजाम ना दो, लेकिन खुद उसके ऊपर अमल पैदा नहीं होता। तो ये सबसे मुतअफ्फिन शख्स होगा जहन्नम के अंदर। इसी वजह से उलमा फरमाते हैं और तालीमात इस्लाम में भी है कि जो, क्योंकि जो जनाजा, जब कब्र में एक जनाजे को रखा जाता है कि उसको उसके ऊपर जो है 1 मीटर खाक और मिट्टी डाली जाती है ताकि उसकी जो बदबू है, उसकी लाश की जो, उसका जो तअफ्फुन है वो बाहर ना आए। सही है, तो ये हमें ख्याल रखना चाहिए, ऐसा ना हो कि हम अपने वजूद के अंदर खुदा ना खासा गुनाहों की वजह से और उन गुनाहों पर एक्सक्यूजेस की वजह से हम अपने वजूद को मुतअफ्फिन कर रहे हों। अब बाज लोग क्या कहेंगे, जो अब मुमकिन है यहां पर भी बाज लोग मजाक उड़ाएं इसी बात का। सही है, बाज लोग यहां भी एक्सक्यूजेस करेंगे कि यार ठीक है यार, परफ्यूम लगा लेंगे, कोई मसला नहीं है। सही है, इनको नहीं पता कि बात हो क्या रही है, बात खतरनाक है यहां पर। सही, इसको मैं आपसे ख्वाहिश करूंगा कि इसको आप, इसके ऊपर दिक्कत करें, गौर करें। अब इब्लीस को जब सजदे का हुक्म दिया, अब ये इस बात को अब यहां तकबीक करते हैं कि जब इब्लीस को सजदे का हुक्म दिया मलाइका के साथ साथ और उसने इनकार किया सजदे का, यहां पर उसके वजूद का जो अंदरूनी तअफ्फुन था वो बाहर आ गया। इब्लीस के बारे में कहते हैं कि उसने, उसकी एक नमाज 4,000 साल के बराबर थी, उसकी एक नमाज 4,000 साल के बराबर थी। अब ऐसा शख्स जो इतना इबादत गुजार है, सही है, जब खुदा का हुक्म आता है, खुदा की तरफ से आजमाइश और इम्तिहान आता है, यहां पर वो इस इम्तिहान में नाकाम हो जाता है। कैसे नाकाम होता है? क्योंकि उसके वजूद के अंदर अंदरूनी तअफ्फुन था और शायद शायद वो भी बाखबर नहीं था। सही है, नतीजे में ये सब कुछ बाहर आ गया, उसका तअफ्फुन बाहर आया और उसने इनकार किया खुदा के हुक्म का। एक शख्स था मस्जिद आयतुल्ला बहजत में, सही है, यहां पर इस किताब में वाकया भी है, मैं इसको निकाल लूं। देखिए यहां पर कुम में एक मस्जिद है जिसका नाम है मस्जिद आयतुल्ला बहजत, जहाँ पर आयतुल्ला बहजत आते थे रहमतुल्लाह अलैह, नमाज कायम करते थे जमात, और बहुत ही शुलूक और बहुत ही क्राउडेड प्लेस होती थी, मुमकिन है आप भी वहाँ पर गए हो। तो वहाँ पर अब ये वाकया मिलता है, एक उस्ताद ने ये वाकया सुनाया कि एक जवानी के बेन सफा उबूमी कर व दुम्बार जौ बूद पोयश बिदस्त शख्स के आंजो निशस्ते बूद خورد. دیکھیں ایک جوان تھا یوتھ جو صفوں کے اندر اپنی جگہ ڈھونڈ رہا تھا کہ مجھے بھی جگہ مل جائے نماز پڑھنے کے لیے. تو وہاں پر اس کا پاؤں جو ہے وہ ایک شخص پر لگ گیا, ایک شخص کے, ہاں, جو ایک شخص وہاں بیٹھا ہوا تھا, بزرگ بوڑھا شخص تھا, ٹھیک ہے. اور یہ شخص وہ تھا جو کافی سالوں سے اس مسجد میں آ رہا تھا, عبادت گزار تھا, ٹھیک ہے. اب اس جوان کا پاؤں اس پر لگ گیا, ٹھیک ہے. اور یہ شخص اہل عبادت تھا اور ہمیشہ مسجد میں تھا, اور اتفاقاً یہاں لکھا ہوا ہے کہ راتوں کو مسجد میں سوتا تھا یہ, اس قدر مسجد سے محبت. اب جب اس جوان کا پاؤں اس پر لگا, وقتی پای این جوان به او اشاره شد انگار لایه های درونی وجودش آشکار شد. در مسجد حرفایی به این جوان زد که آدم ها لاابالی نمی زند. دیکھیں عجیبه, جب اس جوان کا پاؤں لگا اس کے اوپر تو فوراً اس کے وجود کے اندرونی لیئرز وہ باہر سامنے آ گئے, اور اس جوان کو اتنی باتیں سنائی, اور یہاں پر تو یہ بھی لکھا ہوا ہے اس قدر اس نے فوش دیے اس جوان کو کہ ایک نارمل آدمی اس طرح کی بات نہیں کرتا, اور سب کے سامنے اس کو باتیں سنائی ہیں. اب یہ جوان آیا, اس نے عذر خواہی کی اور کہا کہ بے بخشید, میں معذرت بھی خواہ, میں معذرت چاہتا ہوں, قصدی نہ ناشتا, میرا ارادہ نہیں تھا. اما مگر آن شخص رہا نہ اما مگر آن شخص رہا کرد, لیکن بالآخر اس شخص نے وہ نہیں, اپنی بات سے وہ نہیں ہٹا, ٹھیک ہے. اور اپنی وہ باتیں بل یعنی سناتا گیا اس شخص کو, جوان کو باتیں سناتا گیا, ٹھیک ہے. دوبارہ بعد از نماز مغرب شروع کر, نماز ختم ہوئی پھر دوبارہ اس کو باتیں سنانا شروع کر دی. عجیب نہیں ہے, ایسے شخص بھی ہوتے ہیں. یعنی خدا نہ خواستہ, دیکھیں آیت اللہ بہجت رحمت اللہ علیہ فرماتے ہیں کہ یہ مت سمجھو کہ ہم اور آپ یزید اور شمر نہیں بن سکتے. غور سے سنیں, آیت اللہ بہجت فرماتے ہیں کہ یہ مت سمجھو کہ میں اور آپ یزید اور شمر نہیں بن سکتے. ہم امتحان میں نہیں پڑے ہیں, ہمارا امتحان اس لیول کا نہیں لیا گیا ہے کہ ہم ہماری نوبت وہاں تک آئے. ممکن ہے خدا اس امتحان کا اس لیول, وہ لیول ہمارا لے, اور خدا نہ خواستہ ہم بھی اسی کیٹیگری میں شمار ہو جائیں جس میں یزید اور شمر ہو. تو ہمیں غور اور فکر کرنی چاہیے ان باتوں کے اوپر, اور اپنے نفس کی تہذیب اور تزکیہ نفس اور اپنے اعمال پر غور و فکر کرنا ضروری ہے, ایسا نہ ہو کہ ہم بھی اسی کیٹیگری میں آ جائیں. اوکے, اب ملائکہ نے, دوبارہ آتے ہیں بات پر, ٹھیک ہے. اگر آپ کو یہ فیل ہو رہا ہے کہ میں یہ جو بعض اوقات انسان جو ہے وہ اپنی اصلی بات سے نکل جاتا ہے اور کیا نام ہے فٹ نوٹ کی حد تک چلے جاتا ہے, ٹھیک ہے, اور بریکٹ پوائنٹ بریکٹ باتیں زیادہ ہو جاتی ہیں, اگر آپ کو یوں فیل ہوتا ہے کہ یہ باتیں کرنا ٹھیک نہیں ہے, ٹاپک پر ہی قائم رہنا چاہیے, تو آپ مجھے حتماً یوٹیوب پہ یا فیس بک پہ, واٹ ایور, آپ جہاں بھی مجھے کمنٹ کر کے بتا دیں, تو پھر یہ واقعات جو ہے وہ پھر میں سنانا کم کر دوں, ٹھیک ہے. لیکن مجھے یوں فیل ہوتا ہے کہ اگر یہ واقعات ہم سنیں, ٹھیک ہے, تو اس کا اثر زیادہ ہے, ٹھیک ہے. اور کوشش یہی ہوتی ہے کہ یہ واقعات بحث اور ٹاپک سے ہی مضبوط ہو, ٹھیک ہے, ٹاپک سے ہٹ کر نہ ہو, اور ٹاپکس کے انہی واقعات کو جو ہے اثر ہمارے وجود میں زیادہ ہوگا, ٹھیک ہے, اور ان ٹاپکس کو ہم ایبزورب زیادہ کر سکتے ہیں. اوکے, اب ملائک خداوند متعال کا کہ وَأَعْلَمُ مَا تُبْدُونَ وَمَا كُنْتُمْ تَكْتُمُونَ, ٹھیک ہے. اب یہ اس کے بعد خداوند متعال نے ملائکہ کو سجدے کا حکم دیا, ان کو سجدے کا حکم دیا, اور سورہ بقرہ کی آیت نمبر 34 اگلی جو آیت ہے وہ یہ کہ وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ ابا واستكبر وكان من الكافرين. صحیح ہے, جب ہم نے کہا ملائکہ سے کہ تم سجدہ کرو آدم کے سامنے, فسجدوا, تمام ملائکہ نے سجدہ کیا الا ابلیس, سوائے ابلیس کے. اب سارے ملائکہ نے سجدہ کیا ہے, صحیح ہے. قرآن میں مختلف تاکیدات, الگ الگ دیگر آیتوں میں بھی یہ بات آئی ہے, مثلا فسجد الملائکۃ كلهم اجمعون. اب یہاں پر تاکیدات دیکھیں, اس آیت میں دیکھیں, فسجدا سجدہ کیا الملائکتو, الملائکہ میں الف لام آیا ہے, الف لام سے مراد تمام ملائکہ, یہ ایک, دو کلہم، اب الف لام کے ذریعے خدا نے پہنچا دیا ہے، صحیح ہے؟ جب الف لام کے ذریعے خداوند نے کہہ دیا ہے کہ تمام ملائکہ نے سجدہ کیا ہے، تو آگے کلہم اجمعون کہنے کی کیا ضرورت ہے؟ صحیح ہے، کلہم سمجھ رہے ہیں، کلہم یعنی وہ سارے، اجمعون یعنی وہ سب. تین دفعہ خداوند نے متعال نے تاکید کی ہے الملائکہ کلہم اجمعون، چرا کیوں؟ صحیح ہے، خدا تو بے جا تاکید یہاں نہیں کرے، حتما یہاں کوئی بات ہے. یعنی یہاں پر ہمیں یہ دیکھنا ہوگا کہ سجدہ ملائکہ نے جو سجدہ کیا ہے آدم علیہ السلام کے مقابلے میں، اس کی حقیقت کیا ہے. ٹھیک، ایک تو سجدہ کیا ہے، پھر حقیقت ہے سجدہ کیا، یہ دو چیزیں امپورٹنٹ ہیں. سب سے پہلا پوائنٹ یہاں پر یہ کہ دیکھیں، ملائکہ جسمانی نہیں ہے، غیر جسمانی ہے. غیر جسمانی کو ہم ٹرمینالوجی میں کیا کہتے ہیں، اصطلاح میں مجرد، مجردات. صحیح ہے، ملائکہ ملائکہ مجردات عالم میں سے ہیں، نان باڈی ہیں. ٹھیک ہے، ان کی کوئی باڈی نہیں ہے. مثال کے طور پر جو جہاں پر اگر آپ فار ایگزامپل اس میٹر کی دنیا میں، عالم مادہ میں، آپ کہتے ہیں نا اوپر رائٹ لیفٹ نیچے آگے پیچھے، یہ سب کہتے ہیں. مجرد کے اندر، عالم مجردات کے اندر اوپر نیچے آگے پیچھے نہیں ہے، یہ ڈائریکشنز نہیں ہے وہاں پر، یہ صرف دنیا کے اندر ہے. ٹھیک ہے، یہ پہلا پوائنٹ. صحیح ہے، اور سیکنڈ بات یہ ہے کہ سجدے سے مراد وہ نہیں ہے جو ہم اس عالم دنیا میں سجدہ کرتے ہیں، مثلا نماز کے اندر اپنی پیشانی جو ہے وہ سجدگاہ کے اوپر رکھتے ہیں. صحیح ہے، اپنی باڈی کو پہلے نیچے لاتے ہیں، رکوع کے بعد سجود کرتے ہیں، جھکتے ہیں، اور اپنے سات اعضاء جو ہیں وہ سجدے پہ رکھتے ہیں مصلی کے اوپر اور سجدہ کرتے ہیں. نہیں، یہ مراد نہیں ہے. دو پوائنٹس ہوں گے یہاں پہ، اس ٹاپک میں ہم دو پوائنٹس ہیں کہ سجدے سے مراد کیا ہے. کہ انسان جب ایک حقیقت عظیم، ایک عظیم حقیقت کو دیکھتا ہے، صحیح ہے، ایک بڑی حقیقت کو کہ جو اس کے اندر ایک ہیبت طاری کرتی ہے، ہیبت یعنی پازیٹو ہیبت. فار ایگزامپل آپ کسی، اب اگر میں آپ کو مثال دوں، شاید بہت سالوں نے ایکسپیرینس کیا ہوگا یہ، مثلا جو نجف پہ نجف جاتا ہے زیارت کے لیے، کہ خدا تمام ہم سب کو جو ہے وہ نجف اور امام علی علیہ السلام کے حرم کی زیارت عطا فرمائے، اور اس کورونا کے ایام کا اختتام فرمائے، تاکہ یہ زیارت گاہیں بھی اور حرم اہل البیت علیہ السلام تمام کے تمام کھل جائیں انشاءاللہ، اور سب مومنین اور مومنات زیارت کے لیے جائیں. جب انسان اب نجف میں جاتا ہے، تو وہاں پر بہت سارے افراد آیت اللہ سیستانی حفظہ اللہ سے ملاقات کرتے ہیں. جو شخص پہلی دفعہ جاتا ہے اور آیت اللہ سیستانی کو دیکھتا ہے، ان کے وجود مبارک کو دیکھتا ہے، تو آیت اللہ سیستانی کے وجود کی ہیبت اس کے اوپر طاری ہوتی ہے، اور نتیجے میں اس کے منہ سے نکل پڑتا ہے سبحان اللہ. ہے ہوتا ہے نا، جب آپ کسی بڑی شخصیت کو دیکھتے ہیں تو سبحان اللہ نکلتا ہے، اس طرح کے بہترین کلمات نکلتے ہیں، جاری ہوتے ہیں ہمارے زبان کے اوپر. تو یہاں بھی یہی بات ہے کہ جب انسان ایک عظیم حقیقت کو دیکھتا ہے، تو اس کے سامنے خضوع بجا لاتا ہے، خشوع بجا لاتا ہے. ٹھیک ہے، اس کو بھی ہم سجدہ کہتے ہیں. اس کو ہم کیا کہتے ہیں؟ سجدہ. جب حقیقت کے سامنے، عظیم حقیقت کے سامنے خضوع لاتا ہے، ٹھیک ہے، اور اس کے سامنے جھکتا ہے، تو اس کو سجدہ کہتے ہیں. تعظیم کرنا، تعظیم کرنا سجدے کی ایک قسم ہے. اور عالم مادی میں اس میٹر میں میں نے آپ کو بتا دیا کہ سجدہ یعنی پیشانی کو رکھنا. صحیح، اب یہ تو ایک معنی تھا. صحیح ہے، اب یہاں پر دقیق معنی ہے. پہلا معنی کیا تھا، فرسٹ میننگ کیا تھی، کہ ملائکہ نے وہ سجدہ نہیں کیا جو ہم دنیا میں کرتے ہیں، یہ پہلا معنی. دقیق معنی یہاں پر یہ کہ ملائکہ نے آدم علیہ السلام کے سامنے سجدہ کیا، یعنی سارے انسان کی خدمت میں آ گئے. ملائکہ کا سجدہ یعنی انسان کی خدمت میں آ جانا. ٹھیک ہے، غور سے سنیں، یہاں پر نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی حدیث مبارک ہے، جس میں نبی اکرم فرماتے ہیں کہ وَكَانَ وُجُودُهُمْ لِلَّهِ عَزَّ وَجَلْ. صحیح ہے، عبودیتاً وَلِآدَمَ وَطَاعَ، دیکھیں وَلِآدَمَ، اب دیکھیں یہاں واو ہے یا نہیں مجھے دیکھنا پڑے گا، ولآدم طاعة لكوننا في صلبه. دوبارہ پڑھ لوں، وكان وجودهم لله عز وجل عبودية، یعنی ملائکہ کا سجدہ در حقیقت خدا کی عبادت تھی. ایک یہ اس حدیث کا پہلا پارٹ، یہ ملائکہ کا سجدہ خدا کی عبادت تھی. ولآدم طاعة، اور آدم کا اکرام تھا. ایک طرف سے ملائکہ کا سجدہ خدا کی عبادت تھی، کیوں عبادت تھی؟ کیونکہ خداوند متعال نے حکم دیا ملائکہ کہ اس جدو سجدہ کرو، ملائکہ نے اطاعت امر کیا، اور یہ اطاعت کرنا یعنی عبادت. ٹھیک ہے، دوسری طرف سے آدم کے لیے اکرام، طاعت، آدم کے لیے بھی طاعت لیکن اس معنی میں کہ ملائکہ نے آدم کا اکرام کیا، احترام کیا اور اطاعت کی. کیوں؟ کیونکہ آدم نبی، بہت امپورٹنٹ ہے، دیکھیں عجیب ہے یہ، نبی اکرم فرماتے لیکوننا فی صلبہ، کیونکہ نبی اکرم فرماتے کہ ہمارا وجود، ہم یعنی اہل البیت کا وجود آدم کے صلب میں موجود ہے. اس کو دیکھتے ہوئے ملائکہ، خداوند نے حکم دیا ملائکہ کو سجدہ کرو، اور ملائکہ نے ان دونوں پہلوؤں کو دیکھا، خدا کی عبادت بھی کی اور آدم کا اکرام بھی کیا. کیوں؟ کیونکہ ہم اہل البیت کا وجود آدم کے صلب میں موجود ہے. اب اس کی کیا تفسیر ہے، کیا مطلب آدم کے صلب میں وہ موجود ہے، یہ ساری چیزیں کیا ہیں، ٹھیک ہے، اس کو بات کے لیے اور کبھی کسی اور فرصت میں دیکھیں گے اس کو. بس آدم علیہ السلام کے لیے اکرام و اطاعت، یعنی یہاں پر دیکھیں پوائنٹ جو ڈائریکٹلی ہمارے اعمال سے ریلیٹڈ، ہماری پریکٹیکل لائف سے ریلیٹڈ ہے، صحیح، وہ یہ کہ آدم علیہ السلام کی خدمت میں آ جانا ملائکہ کا سجدہ، یعنی آدم کی خدمت میں آ جانا، صرف آدم نہیں بلکہ تمام انسانیت، ہم سب انسانوں کی خدمت میں ملائکہ کا آ جانا. تمام، دیکھیں کل بھی یہ بات ہوئی تھی کہ تمام ملائکہ اس عالم کے پلانرز ہیں، اس عالم کی تدبیر کرنے والوں، جو تدبیر کرنے والا، جو ایک تو خداوند متعال ہے، لیکن کس کے سپرد ہے اسماء الہی کے بعد؟ ملائکہ کو. صحیح، ملائکہ اس عالم کے قوائے مدبرہ ہیں، اس کو ہم اگر تھوڑا عربک انداز میں کہیں تو قوت مدبرہ، عالم کی تدبیر کرنے کی جو قوتیں ہیں وہ یہ ہیں. صحیح ہے، کیوں؟ سوال، کیوں ملائکہ جو ہیں وہ اس عالم کی جو ہیں وہ قوائے مدبرہ ہیں، پلانرز ہیں، تدبیر کرنے والے؟ کیونکہ انسان کو رشد، تعالی، پرفیکشن کے لیے جانا ہے، کمال کا راستہ طے کرنا ہے، اپنے اندر الہی کمالات کو وجود میں لانا ہے. صحیح ہے، اس وجہ سے خداوند متعال نے انسان کی آسانی کے لیے، کہ انسان آسانی سے ان کمالات کو اپنے وجود میں پیدا کر سکے، خداوند متعال نے ملائکوں کو کہا کہ جاؤ انسان کی خدمت کرو. صحیح، اچھا میں نے آپ کے سامنے کیا کہا، غور کیا آپ نے کہ عالم، ملائکہ قوائے مدبرہ عالم ہے، یعنی دیکھیں یہ بہت امپورٹنٹ ہے، دیکھیں ملائکہ اگر عالم کی پلاننگ ان کے ہاتھ میں ہے، یہ میں عالم کا لفظ کیوں استعمال کر رہا ہوں، اس کا نتیجہ یہ لینا ہے کہ ملائکہ اور اس عالم میں جتنی بھی قوتیں ہیں، دیکھیں صرف ملائکہ تو قوتیں نہیں ہیں نا، ٹھیک ہے، خدا نے اس عالم کے، جیسے مثلا مثال، فار ایگزامپل میں نے آپ کو رزق کی مثال دی، طعام کی مثال دی، فار ایگزامپل انسان مشکلات میں ہوتا ہے، اس کی مشکلات من حیث لا یحتسب حل ہو جاتی ہے، انسان کو پتہ بھی نہیں چلتا، اس کو امید نہیں ہوتی ہے کہ سامنے کوئی سورس نظر نہیں آتا، جہاں پر اس کو نظر نہیں آتا وہیں سے خداوند متعال اس کی مشکل حل کرتا ہے. یعنی یہاں پر ملائکہ درکار ہے، یہاں پر ملائکہ درکار ہے، اور ملائکہ تمام عوالم، دیکھیں عالم ایک نہیں ہے، عوالم ہیں، اور ملائکہ قوائے مدبرہ عالم ہے، یعنی قوائے مدبرہ عوالم ہے، یعنی تمام عوالم کی جتنی بھی قوتیں ہیں، جتنی بھی پاورز ہیں، یہ سب انسان کی خدمت میں اس کمال کے لیے. آئی ہوپ میں سمجھا پا رہا ہوں یہ بات کو، ٹھیک ہے، بس ملائکہ ہماری خدمت میں ہیں. اب یابن مرحوم ابن میسم بحرانی رحمت اللہ علیہ جنہوں نے نہج البلاغہ کی ایک شرح لکھی ہے، تفسیر لکھی ہے، اور بہت ہی فیمس شروحات میں سے ہے نہج البلاغہ کی، وہ یہاں پر ایک بہت امپورٹنٹ بات فرماتے ہیں. وہ فرماتے ہیں کہ انسان کے وجود کے اندر جو قوتیں ہیں، انسان کے وجود کے اندر جو قوتیں ہیں وہ خود ایک عنوان سے ملائکہ ہیں. وہ خود ایک عنوان سے ملائکہ ہیں. دیکھیں، ہمارے اندر عقل ہے، سوچنے کی صلاحیتیں ہیں، ہم عمل صالح کو انجام دیتے ہیں، ہم اچھے کاموں کی نیت کرتے ہیں، صحیح ہے، ہم بعض اوقات خواہشات کے مقابلے میں ڈٹ جاتے ہیں، اپنے نفس کی بات نہیں مانتے ہیں. مرحوم ابن میسم بحرانی رحمت اللہ علیہ فرما رہے ہیں کہ انسان کے وجود کے اندر جو قوتیں موجود ہیں، جو پاورز موجود ہیں، وہ خود ایک عنوان سے ملائکہ ہی ہیں جو اس کی خدمت میں ہیں اور جو اس کے ساتھ ہمراہ ہیں. ٹھیک ہے، تو دیکھیں ملائکہ کے حوالے سے آج ہم نے کافی بات کی ہے. ٹھیک ہے، اور ابھی دو پوائنٹس اور رہتے تھے حضرت اسرائیل علیہ السلام کے حوالے سے، ایک پوائنٹ آپ کی خدمت میں مجھے ذکر کرنا تھا، لیکن ٹائم ہمارا اوور ہوتا جا رہا ہے، بلکہ ختم ہو گیا ٹائم. ٹھیک ہے، تو میں انشاءاللہ آپ سے ریکویسٹ کروں گا کہ کوئی بھی سجیسچن ہو، کوئی بھی کمپلین ہو، شکایت ہو، نقد ہو، کرٹیسزم ہو اس ٹاپک کے حوالے سے، اور جیسے میں نے پہلے بھی کہا کہ اگر آپ کو فیل ہوتا ہے کہ بعض اوقات واقعات زیادہ بیان ہوتے ہیں تب بھی آپ بتا دیں، کوئی پرابلم نہیں ہے، صحیح ہے، لیکن آپ یہ ذہن میں رکھیں کہ ہمارے جو اصل مخاطبین ہیں وہ یوتھس ہیں، وہ جوان طبقہ ہے. ٹھیک ہے، ہمارے مخاطبین صرف اوور 40، اوور 45، اوور 50 نہیں ہیں، بلکہ ہمارے مخاطبین جو ہے وہ اوور 18 ایئرز آف ایج سے لے کر مین جو مخاطبین ہیں 35 اینڈ میکسیمم 40 تک ہیں. ٹھیک ہے، تو ہم نے یہ سوچا کہ بعض اوقات موضوع سے ریلیٹڈ، ٹاپک سے ریلیٹڈ جو اسٹوریز ہیں علماء کی اور واقعات جو ہمیں تاریخ اسلام میں ملتے ہیں اور دیگر جو واقعات ہیں علماء کے، وہ پیش کریں تاکہ اس کو مزید انٹرسٹنگ بنایا جائے اور اس ٹاپک کو ایبزارب کرنے کی صلاحیت ہمارے اندر پیدا ہو، آسانی سے ہم اس کو ایبزارب کر سکیں. خداوند متعال سے دعا کہ خدایا اس ماہ رمضان کے توسط سے ہمیں علوم آل محمد علیہ السلام سے بہرامند ہونے کی توفیق عطا فرمائے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ. صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد.